अग्लो जिन्दगीको झ्यालमा बसेर फर्सी झैं फुटेको जिन्दगी हेर्दैछु तल म यथार्थको आँगनमा आफ्ना अनगिन्ती सम्झनाका दायराहरूबाट माथि उठेर हेर्छु म जब मेरो जिन्दगीलाई तब देख्छु छरफष्ट फुटेका मेरा जिन्दगीका अवशेषहरू कतै टाढा दूर बस्तीमा धमिलो जस्तो लागिरहने स्मृतिहरू मेरो अगाडि आएर सलबलाइरहन्छन् फेरि उठेर हेर्छु चारैतिर दोबाटो चौबाटोहरू सबैतिर व्यस्त हिँडिरहेका छन् मान्छेहरू कोही कसैलाई फुर्सद छैन जस्तो लाग्छ दुःखका कुरा गर्नेहरू कतै पनि भेटिँदैनन् सुख खोजेर दौड़नेहरू कता छन् कता थाहा छैन जिन्दगीको नियति भन्छु म डियर कल्याण मान्छेहरू सुखको खोजीमा भड्किरहेका छन् हिँडिरहेका छन् दौड़िरहेका छन् भोलि आउँछ कि सुख भनेर आजको दुःखलाई झेलिरहेका छन् तर कहीँ नभेटिने सुख मान्छेको लागि मृग तृष्णा जस्तै हो बाँचेको छ मान्छे भाग्यले दुर्भाग्यले र समयको आवेगले लखेट्दै लखेट्दै जाने मान्छेको कथाभित्रको एउटा म पनि पात्र हुँ डियर कल्याण भोलि सुख भेटाउँछु भनेर हिँडिरहनेहरू भोलि आएको मैले आजसम्म देखेको छैन त्यसैले त यो दुःखको पीडालाई यो दुःखको घाउलाई तपाईँ समक्ष बिसाउन चाहन्छु म मेरो नाम कुमार हो विक्रम सम्बत 2035 सालको फागुन 7 गते मेरो जन्म पनौतीमा भएको हो काठमाडौँ नजिकैको पनौती म सानो छँदा मेरो परिवार बसाई सरेर पनौतीबाट भक्तपुर आएको थियो अरे म त सानो थिएँ म पछि मेरो भाइ बाबा आमा हामी चारजनाको परिवार भक्तपुरमा बस्न थालेको धेरै वर्ष भइसक्यो मेरो बालापन मैले काठमाडौँ खाल्डोभित्रको भक्तपुरमा बिताएको छु दुःखमा सुखमा निरन्तर चलिरहने रोटी पिङ जस्तै मेरा जिन्दगीका दुःख र सुखहरू चलिरहेका छन् मेरो बुबा मेकानिकल इन्जिनियर हुनुहुन्थ्यो आमा गृहिणी मैले सानोमा भक्तपुरमा पढेको मलाई भक्तपुरप्रति असाध्य माया र स्नेह छ त्यो ठाउँ त्यो परिवेश त्यो ठाउँमा बिताएका बालापनका सम्झनाहरू अझै पनि आइरहन्छन् मलाई र अझै पनि त्यतैतिर छरपष्ट हुन्छन् मेरा सम्झनाहरू र म सँगसँगै भाइले पनि मैले पढेको स्कुलमा पढेको थियो भक्तपुरमै यसरी दिनहरू बित्दै गए बाबाको कमाइ राम्रै थियो भाइ मभन्दा 4 वर्ष कान्छो थियो समय गुज्रदै गए समयका पल्लाहरू कहिले यता कहिले उता तराजुमा वरपर झुल्दै गए विक्रमसम्म 2051 सालमा मैले एसएलसी पास गरे र आइएससी पढ्न थाले त्यति बेला भाइ 6 कक्षामा पढ्थ्यो मेरो पढाइ राम्रो भएको कारणले बुबा आमाले मबाट ठूलो आशा गर्नुभएको थियो पढेर छोरा ठूलो मान्छे बन्छ इन्जिनियर बन्छ डाक्टर बन्छ आमा बुबा जब आफ्ना सपनाहरू आफ्नो आँखाबाट रूपान्तरण गरेर बच्चामा हेर्न थाल्छन् तब सपनाको संचार तब सपनाले डेरा सर्दो रहेछ डेर कल्याण कुरा विक्रम सम्म 2014 सालको हो म काम विशेषले काठमाडौँ आउँदै थिएँ भक्तपुरबाट म बस चढ्ने तर्खरमा भक्तपुर बस पार्कबाट म बस चढ्दै थिएँ बसमा त्यति साह्रो भिड थिएन बस पार्कबाट बस हिँड्दा र बस हिँड्दै हिँड्दै भक्तपुरबाट काठमाडौँ जाने बाटो मुख्य बाटोमा आइपुग्दा तीनजना केटीहरू बसभित्र चढे मलाई अझै पनि याद आउँछ डियर कल्याण झझल्को भनेर आइरहन्छन् ती सम्झनाहरू हृदयभित्र लुकेर बस्ने सम्झनाहरूको कुरा गर्छु म मेरा मनका सम्झनाहरू मेरा भावनाका सम्झनाहरू म कुरा गर्छु र तिनीहरू तीनजना मध्ये दुईजना अगाडिको सिटमा बसे र मेरो छेउको सिट खाली थियो एकजना मेरो छेउमै बसे बस अगाडि बढ्दै गए र अगाडि बढ्दै जाने क्रममा मैले झ्याल बाहिर हेरिरहन्थे र अगाडि बस्नेहरू जोड जोडले पछाडि बस्ने साथीलाई सुनाउँदै गफ गरिरहेका थिए र पछाडि बस्ने साथी चाहिँ चुइगम पड्काउँदै बसिरहेकी थिए। हातमा टोफेलको मोटो बुक थियो उसको हातमा, जसबाट मलाई लाग्थ्यो कि यिनीहरू पक्का पनि पढ्न जाँदैछन्, अङ्ग्रेजी कक्षाको तयारी गर्न जाँदैछन्। यसरी त्यो दिन बाग बजार बस पार्क आउँदासम्म हामी सँगै रह्यौं। त्यसपछि तिनीहरू त्यहाँबाट हिँडेर गए। ओर्लेपछि तिनीहरूले एकपटक मतिर हेरे, विशेष गरी मेरो छेउमा बस्ने तिनले मलाई एकपटक हेरी। मैले सबै कुरा बिर्सिए जस्तो गरे डियर कल्याण। बिर्सनु जिन्दगीको सबभन्दा उत्तम माध्यम हो। जब मान्छे सबै कुरा बिर्सन्छ तब सुखको दायरा उसको वरिपरि आउँछ। जब मान्छे पुराना र पीडादायी कुराहरू जब सम्झन थाल्छ मान्छे दुःखको सागरमा बल्झदै जान्छ। म सुनाउँछु आज तपाईँलाई मेरो कथा। विक्रम सम्बत 2054 सालमा त्यति बेला एकजना सिङ्गर हुनुहुन्थ्यो, गायक मोहन भूषाल। उहाँको गीती एल्बमको विमोचन हुँदै थियो र विमोचनमा मैले त्यही केटीलाई देखे जो मेरो सिटमा बसेर चुइगम पड्काउँदै जान्थे। भक्तपुरमा बस्दा पनि कहिल्यै भेट भएन, तर त्यो दिन संयोगले अनायास एउटा साथीबाट परिचय भयो। उसको नाम एनबाट आउँथ्यो, मानव उसको नाम नितु हो। त्यो दिन मलाई राम्रोसँग याद छ, भक्तपुर आउँदासम्म हामी सँगसँगै आयौं। उसको साथमा उसको एकजना बहिनी पनि थिए, सानी आमाको छोरी भन्थी। उनीहरूको नाता पर्ने भएकोले त्यो समारोहमा गएको रे। उसले यस्तै भन्थे, मैले बिर्सिए संगीतकार हो या गीतकार हो, उनीहरूको नाता पर्नु हुँदो रहेछ। त्यसैले उनीहरू त्यहाँ गएका थिए र छुट्टिने बेला उसले फेरि भेटौला भनेर मबाट विदा भई। त्यो दिन हिजो जस्तो लाग्छ। म सुनाउँदै जान्छु डियर कल्याण मेरो जीवनको कथा, आज तपाईँलाई सुनाउँछु बस तपाईँलाई।
फुलाई छरिदिन्छु म।
डियर कल्याण, कहिलेकाहीँ सोच्छु म यो जिन्दगीमा दुख्न नसकेका मेरा यी घाउहरूलाई पनि म कसरी दुखाऊ, भोग्न नसकेका मेरा पीडाका अनगिन्ती भावनाहरूलाई कसरी कैद गरेर ल्याऊ। सारो छोएर ढुङ्गालाई जस्तो दुख्ने मेरा घाउहरू आज छरपष्ट छन्। अतीतसँग बग्दै जाने जीवनको कथा सुनाउँछु म डियर कल्याण, आज तपाईँको आवाज मार्फत लाखौं लाख मानिसहरूलाई। लाग्छ मेरो कथा मात्र होइन, यो निरन्तर बल्झिरहने घाउको एउटा दुखान्त पीडा हो। थिलो थिलो पार्दै दुखी रहने घाउको कुरा गर्छु म मेरो कथामा। आज नुन चुक लगाएको घाउ जस्तै भएको छु म, दुनियाँमा नबल्झिएका मेरा अनगिन्ती दुःखका पहाडहरू जब जब म अग्लो अग्लो बनाउँदै लान्छु, तब पहाड पलतिरका मेरा भविष्यका अग्ला अग्ला देखिने अरू चुचुराहरू तुहालोले छोपिए जस्तो लाग्छ। जब जिन्दगीमा सपनाहरूको अगाडि तुहालो बनेर आउँछ आफ्ना रहरहरू, तब मान्छे कतै हिउँको डिस्को भित्र पुरिए जस्तो अनुभव गर्दो रहेछ। दबाटोमा उभिएको मेरो जिन्दगीको कथा हो यो, यताउता फर्केर हेर्छु र लाग्छ आफैले आफैलाई विवस पाउँछु, उजाड उजाड पाउँछु, उदास उदास पाउँछु। माझ किन यति बिघ्न मन दुखेर आउँछ डियर कल्याण, म आफैलाई थाहा छैन, त्यसैले त लेख्दैछु आज तपाईँलाई मेरो कथा। यसरी नितुसँग भएको मेरो परिचयले अगाडिको रूप लिँदै गए। त्यो दिन उसले आफूले पढ्दै गरेको बाग बजारको एउटा ट्युसन सेन्टरको नाम दिएकी थिए। बहाना बनाएर म एक दिन त्यहीँ पुगे। संयोग भनौ या जिन्दगीको चक्र भनौ, अनायास उसँग भेट भए। झापामा जन्मिएकी नितु भक्तपुरमा बस्थी, भक्तपुर क्याम्पसमा पढ्थी र बाहिर पढ्नको जानको लागि चाहिने टोफेल लगायतको ट्युसन कक्षाहरू लिन्थ्यो उसले पुतली सडकमा। भक्तपुरबाट काठमाडौँ आउने जाने उसको दिनचर्या थियो। यसरी दिनहरू बित्दै जान थाले। उसको सपना थियो कि जिन्दगीबाट आफ्ना खुसीहरू सँगसँगै विदेशको यात्रा गर्न पाइयोस्, विदेशमा बस्न पाइयोस्। उसको चाहना त्यही थियो, त्यसको लागि मरी हत्या गर्थ्यो। भक्तपुरबाट काठमाडौँ आउनु उसको दिनचर्या थियो। कलेजभन्दा यतातिरको ध्यान नथियो उसको। समय गुज्रदै गयो। साधारण साथीको रूपमा हामी भक्तपुरमा भेटिन्थ्यौं कहिलेकाहीँ। सँगै बसेर चिया खान्थ्यौं, कफी खाने, चिया खाने। हाम्रो समय सँगसँगैको साथीत्वलाई अगाडि बढाउने एउटा माध्यम थियो। र समय गुज्रदै जाँदा मैले आईएससी लेभलको पढाइ सकेर बिएससी त्रिचन्द्रमा जोइन गरे। हामी बीचमा साथीत्व चल्दै गयो। नितुकी आमाको माइती दार्जिलिङ रहेछ र त्यसपछि विवाह गरेर उहाँको आमा झापा आएपछि त्यो परिवार काठमाडौँ सरेको रहेछ। नितु फेसनेबल थिए, आफूलाई राम्रो बनाउन भर मगदुर कोसिस गर्थे। हरेक मान्छे चाहन्छ त्यही, ऊ पनि त्यस्तै थिए, अपडेट हुन्थे सबै कुरासँग। यसरी समय गुज्रदै गए। मैले विक्रम सम्बत 2055 सालसम्म आउँदा उसलाई मन पराइसकेको थिए र 55 सालमै उसले मलाई मन पराएको कुरा गरेकी थिए। एक दिन नितुले मलाई आफ्नो घरमा लगी, आमासँग परिचय गरे। बाबा झापामा हुनुहुन्थ्यो भने त्यो दिन उसले मलाई भनेकी थिए, दुईजना दाईहरू हुनुहुन्छ मेरो, तर एउटा मोरिसियसमा बस्नुहुन्छ र अर्को धनगढीमा काम गर्नुहुँदो रहेछ, सूर्य टोब्याको कम्पनीमा। आमाले राम्रो मान्नुभयो त्यो दिन। सबै कुरा ठिकै थियो। यसरी समय बित्दै गयो हाम्रो जिन्दगीमा, यसरी समय गुज्रदै गयो हाम्रो जिन्दगीमा। जिन्दगीका अनगिन्ती घाउहरूलाई यत्र तत्र राखेर, जिन्दगीका अनगिन्ती सम्भावनाहरूलाई यदाकदा छोडेर, जीवनमा आइरहने मिठासहरूलाई हामीले अगाडि बढाउँदै गयो। विक्रम सम्बत 2056 सालमा को कुरा हो यो। भाइले एसएलसी दिएको थियो त्यति बेला। बिनु धनगढीका दाइकोमा गएकी थिए, आफ्नो दाइकोमा। दाई धनगढीमा सूर्य टोबाको कम्पनीमा काम गर्नुहुन्थ्यो। विशेष गरी नेपाल वरपर घुमिरहने उहाँ त्यति बेला पश्चिमीतिरको क्षेत्र बढी हेर्नुहुन्थ्यो। र त्यसपछि उसले त्यति बेला मलाई धनगढी बोलाई। मलाई अचम्म लाग्छ ठियरका ल्याउन। पपुते एयरबाट धनगढी गएको धेरै भएको छैन जस्तो लाग्छ मलाई। समयले सबै कुरा पुरानो बनाउँदै लगे पनि मायाका कुरा, भावनाका कुराहरू पुराना हुँदा रहेनछन्। ख्याल आउँदो रहेनछ जिन्दगीमा भावनाका कुराहरूले। यसरी दिनहरू बित्दै गए। दिनहरू बित्दै जाने क्रममा म त्यति बेलाको कुरा सुनाउँछु डियर कल्याण तपाईँलाई। म धनगढी गए। त्यो दिन धनगढीको एउटा होटेलमा बसेको याद छ मलाई। त्यो होटेलको सम्झना अझै पनि आउँछ। साँझमा धनगढी बजारमा घुमेका दिनहरू र अर्को दिन त्यही बुद्ध एयरबाट फर्केका सम्झनाहरू अझै पनि याद आउँछ मलाई। बिहानै ऊ होटेलमा आएकी थिए मलाई खोज्दै। राति आउने योजना पनि असफल भएपछि बिहान आएकी थिए। 10 बजेसम्म त्यहाँ बसेर ऊ फर्केकी। खाना खाएर हामी दिउँसोको बुद्ध एयरबाट काठमाडौँ फर्क्यौं र त्यसपछि घरमा गए। दिनहरू बित्दै गए, समयहरू गुज्रदै गए। र एक दिन मैले नितुको कुरा मेरी आमालाई भने। तर आमाले मलाई भन्नुभयो, छोरा विचार गर, घरको जिम्मेवारी लिने जेठो छोरा हो तिमी। हामी त के भन्न सक्छौ र? हामी केही पनि भन्न सक्दैनौ। हामी त बुढा हुँदैछौ। बुबाले अब काम गर्न सक्नु हुँदैन। दुःख र परिश्रम गरेर तिमीहरूलाई हुर्काउनु भएको हो। तिमीहरूको खुसीको लागि हामीले सारा जिन्दगी बलिदान गर्यौं र अझै पनि बलिदान गर्न चाहन्छु। त्यसैले आफ्नो कुरा बुझ र अगाडि बढ। आमाको आशय नितुलाई मन नपराउनु जस्तो बुझिन्थ्यो। म भन्दै जान्छु डियर कल्याण, मेरो कथा अझ तपाईँलाई सुनाउँछु। बस तपाईँलाई
मेरो कथा। इमेज एफएम 979 को प्रस्तुति डियर कल्याण को मनछुने आवाज में मेरो कथा। अब कैनाडा नेपाल .net मा
डियर कल्याण, नीलो पानी समाएर अथाह समुद्रमा पुग्ने मेरा सपनाहरू, अध्यारो बिर्सिएर उज्यालो समाउने मेरा विपनाहरू, मान्छे मान्छे जस्तो भएर जिन्दगीका रहरहरू पुर्याउँदै जाने मेरा अनगिन्ती कल्पनाहरू आज सम्झन्छु म डियर कल्याण। किन यति विघ्न मन दुखेर आउँछ, किन यति विघ्न एक्लो एक्लो हुन्छु म। पाउनको लागि सब चीज गुमाएर पनि मान्छे जिन्दगीको पराकाष्ठामा पुग्दा जीवनका अनगिन्ती मोडहरूमा आइरहने सम्झनाहरूले मलाई यति धेरै सताउँछन् कि म आफै भन्न सक्दिन। म आफूलाई हेर्दै जान्छु जिन्दगीको दायराबाट र आफूलाई उन्मुक्त गराउन सक्दिन। जिन्दगीहरू मुर्दा जस्तो भएर न उज्यालोको कहर न सपनाको कुनै रहर, किन यति विघ्न हत्तालिन्छन् यी मनहरू डेर गलाउने। छाती मरुभूमि जस्तो छ, आँखा साउन भदौ जस्तै छ, तर समायोजन गरेर हिँड्ने यो जिन्दगीलाई कसरी आज अनगिन्ती दुःखमा बाँडेर हिँडौ म, किन आज अनगिन्ती दुःखमा साटेर हिँडौ म। कहिले कहिले एक्लो लागिरहने जीवनको कुरा गर्छु म, कतै कतै एक्लो लागिरहने आफ्ना सम्भावनाका कुराहरू गर्छु म, र तपाईँलाई सुनाउँछु आज म मेरो कथा। यसरी जिन्दगी अगाडि बढ्दै गयो। घरमा आमाले नितुको बारेमा गरिरहने कुराले मलाई अप्ठ्यारो बनाउँदै लगिरहेको थियो। अर्कोतिर नितुको आमाको प्रेम र स्नेहले र नितुको मायाले मलाई तानिरहेको थियो। भाइ सानै थियो, बुबा बिस्तारै बिस्तारै काम गर्न नसकेर रिटायर जस्तै जिन्दगी बिताइरहनु भएको थियो। जिम्मेवारी बहुत गरिरहेको थिएँ मैले, आमाका सपनाहरू साकार पार्ने, बुबाका सपनाहरू जस्ताको तस्तै फिर्ता गर्ने मेरा रहरहरू अब बिस्तारै बिस्तारै मायाको दायराले तान्दै लगिरहेको थियो। विक्रम सम्म 2057 सालको कुरा हो डियर कल्याण। 57 सालमा मलाई नितुको आमाले भन्नुभयो, अब यसरी सँगसँगै हिँडेर मात्र हुँदैन बाबु, यदि एकअर्कोलाई तपाईँहरू मन पराउनुहुन्छ भने विवाह गर्दा भइहाल्यो नि, के फरक पर्छ र। आमाको यो कुराले मलाई पनि कसो कसो जिन्दगीलाई सँगै बिताउने र आफ्नो सम्बन्धलाई थाई बनाउने एउटा उपायको खोजीमा थिए म। नितु पनि त्यसै भन्थे, उसको पनि चाहना त्यही थियो। यसरी हामी दुवैको सम्बन्ध अगाडि बढ्दै गइरहेको थियो र मैले घरमा आमा बुबाको चाहनालाई जस्ताको तस्तै राख्छु भनेर कसम खाएर विक्रम सम्म 2057 सालको फागुनमा बिहे गरे नितुलाई। म एमएससीको पढाइ जसो तसो चल्दै थियो, जिन्दगीका घाम छायाहरू अगाडि बढ्दै थिए। विवाह पश्चातका जीवनका घटनाहरू आज सुनाउँछु डियर कल्याण म तपाईँलाई। विवाह एउटा बन्धन हो, धेरै मान्छेहरू भन्छन् विवाह एउटा लड्डु जस्तै हो, जो खाँदैन ऊ पछुताउँछ, जो खान्छ ऊ त्योभन्दा बेसी पछुताउँछ। तर सबैमा लागू होला नहोला डियर कल्याण, तर मेरो जिन्दगीको कथाले आज जिन्दगीको त्यो मोडमा पुग्दा म सुनाउँछु आज मेरो कथा। प्रमाणसहित पठाएको छु तपाईँलाई, फेसबुकबाट सबै कुरा प्रष्ट जस्ताको तस्तै तपाईँको अगाडि राखिदिएको छु डियर कल्याण, च्यातेर नफ्याँकिदिनु होला, डिलिट गरेर नफ्याँकिदिनु होला। म अनुरोध गर्दछु, यो मेरो जीवनको कथा कसैको लागि शिक्षा बन्न सक्छ। एकातिर बाबु आमाको माया, अर्कोतिर प्रेमिकाको स्नेह, दुवैतिरको तराजुमा ब्यालेन्स गरेर हिँड्दा हिँड्दै कसरी जिन्दगी चिप्लन्छ आज म सुनाउँछु तपाईँलाई। विवाह भएपछि नितु मेरो घरमा आई, एक कप चिया बनाएर खाने बानी थिएन नितुको, तर सासू ससुरासँग आबद्ध रहनु पर्यो उसलाई, परम्परा र संस्कार राख्नु पर्यो घरको जेठो छोरामा, आफन्तहरू आउनुहुन्छ, मामा घरबाट हजुरबुवा हजुरआमाहरू आउनुहुन्छ, आमाले मात्र कति गर्नु। नितुलाई गाह्रो हुँदै गए र एक दिन नितुले मलाई भने अब हामी छुट्टै बसौँ, म पनि जब गर्छु, हामी छुट्टै गरौँ बसौँ। मैले किन भने, किन त्यसो गर्नु भने, पहिला त उसले मेरो कुरा मान्दै गए, तर पछि बिस्तारै बिस्तारै डियर कल्याण उसले आफ्नो जिद्दी उसले आफ्नो जिद्दीलाई अगाडि सार्दै ल्याए। म भन्थे नितु, जिन्दगी भनेको अरूको खुसीको लागि पनि बाँच्नु हो, मेरो लागि मात्र होइन, पख त्यसो भए म एमएससी सकाउँछु अनि त्यसपछि गरौँला जे गर्नुपर्ने हो। उसले चुपचाप सही, त्यति बेलासम्म हाम्रो बुबा बन्ने अर्थात बाबु बन्ने योजना थिएन। कहिले काहीँ गाह्रो हुँदा नितु माइती गएर बस्थे, उसको पढाइ चल्दै थियो, त्यति बेला ऊ बीबीए लेभलको पढाइ पढ्दै थिए र अन्तिम वर्षतिर थिए। यस्तो बेलामा नितुले भक्तपुरबाट कलेज काठमाडौँतिर सारेकी थिए, उसलाई त्यो कलेजमा पढ्न मन नलागेको कारणले के कारण थियो मलाई थाहा छैन। यसरी दिनहरू बित्दै गए र बिस्तारै बिस्तारै समयको सँगसँगै सब चिज सहँदै गए मैले, र विक्रमसम्म 2058 साल माघ 3 गते हाम्रो तर्फबाट छोराको जन्म भयो डियर कल्याण। पाटन हस्पिटलमा जन्म भएको थियो, मलाई राम्रोसँग याद छ। ती दिनहरूमा मेरा खुसीका ती पलहरू आज सम्झन्छु म। समय चल्दै गए र एक दिनको कुरा हो, नितु सानो बच्चा बोकेर माइती गई र एक दिन मलाई त्यहाँ खाना खान बोलाउनु भयो, म गइरहन्थे बारम्बार। नितुको दाईहरू पनि बाहिर बाहिर भएकोले र बुबा पनि झापातिर बढी बस्ने भएकोले आमासँग मेरो धेरै कुरा मिल्थ्यो। त्यो दिन नितुले फेरि छुट्टै बस्ने कुरा गरे, घरको जेठो छोरामा बाबा आमाको सपना त्यस्तै थियो, बिरामी बुबालाई हेर्न छोडेर कसरी बेग्लै बस्नु। मैले यो कुरा नितुको आमालाई सबै कुरा आग्रह गरेर भने डियर कल्याण, तर उसको आमाले भन्नुभयो, हजुरहरूको खुसीको लागि त भने जस्तो मन लाग्छ त्यस्तै गर्नुहोस्, म यसमा केही भन्दिन। समय गुज्रदै गयो, नितुलाई बेग्लै बस्ने चाहना थियो, उसले भन्दै थिए मेरो माइतीको तल्लो फ्ल्याटमा बसौँ केही फरक पर्दैन, तर मलाई अप्ठ्यारो लागिरहेको थियो डियर कल्याण। मैले एमएससी लेभलको पढाइ सकाएँ, पढाइ राम्रो थियो, त्यसपछि कलेज पढाउन थाले, स्कुल पनि लिन्थे बिहान, अत्यन्तै व्यस्त थियो मेरो जीवन। एउटा मोटरसाइकल थियो, मसँग यति धेरै कुद्थ्यो कि साथीहरूले भन्थे तिमी त हेलमेट टिचर भयो। अब जहाँ जाँदा पनि एक हातमा हेलमेट नचाउँदै म कक्षा कोठामा पुग्थे, कहिले दुई मिनट ढिला, कहिले पाँच मिनट ढिला, किनकि सानोतिनो कमाईले काठमाडौँमा नपुग्ने भएपछि धेरै ठाउँमा पुग्नु पर्थ्यो। दबाव थियो जिन्दगीको। तर नितुले आफ्नो डिपी नछोडेपछि एक दिन मैले घरमा बेग्लै बस्ने कुरा मेरो बुबा आमाको अगाडि राखे। बुबाको आँखामा आँसु थिए डियर कल्याण, र त्यसपछि मैले आएर नितुलाई सबै कुरा भने, तर उसको मेरो बुबा आमासँग कुरा नमिल्ने भयो, कुनै पनि हालतमा नमिल्ने भयो। आमा जे चाहनुहुन्थ्यो त्यो कुरा नितुमा थिएन, र नितु जे चाहन्थ्यो त्यो आमामा थिएन। बुबाले बीचमा बसेर कति समन्वय गर्नु, जिन्दगीभर साथ दिए कि आफ्नी श्रीमतीलाई छोडेर छोराले ल्याएको बुहारीको पछि लाग्ने, मनसायलाई त्यागिएपछि घरमा झण्डै बोलचाल बन्द भए। भाइले सम्झाउँथ्यो, दाई यसरी नजानुस्, म के गरौं कसो गरौं भइरहे। नितु घरमा बस्न मानिन, मामाहरूले गाली गर्नुभयो, काकाका छोराहरूले गाली गरे मलाई, तर मेरो जिन्दगीले, मेरो एकोरो मायाले, मेरो एकोरो नितुसँगको स्नेहले मलाई तान्दै लग्यो डियर कल्याण। र विक्रम सम्बत 2059 सालमा र त्यही सालको चैत्र 5 गते मैले घर छोडे। म त्यो दुनियाँको त्यो अभागी छोरा हुँ। बाबा आमाको सपना पूरा गर्नु त कहाँ हो कहाँ, आफूले कमाउन थालेपछि बुढा भइसकेका बुबा आमालाई छोडेर हिँडे म, बस बुबा आमालाई छोडेर हिँडे। र अब म सुनाउँछु मेरो कथा डियर कल्याण तपाईँलाई, कसरी मान्छेको जिन्दगीले मान्छेलाई ठग्दै जान्छ। आज म सुनाउँछु तपाईँलाई, बस तपाईँलाई।
काँडा राख मान भरी बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। काँडा राख मान भरे बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। पश्चिम गए पूर्व जाने बहाना मान तकले पश्चिम गए, समय को भेल संग बगिरहे किनार पारी उनलाई छाड़ी, किनार पारी उनलाई छाड़ी एक्लै खोला तर्न जानिन, हो मैले माया गर्न जानिन। काँडा राख मान भरे बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। Thank you. सास हुन्छु भन्ने सँग धरतीको कुरा गरे हो आकाश छुन्छु भन्ने सँग धरतीको कुरा गरे सोझो बाटो उकालको उभती रहे झुटो बाचक सम खाई झुटो बाचक सम खाई त्यो आँखामा पर्न जानिन हो मैले माया गर्न जानिन काँडा राख्यो मन भरे बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन मैले माया गर्न जानिन
पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म र प्रत्येक शनिबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम मेरो कथा वास्तविक जीवन घटनामा आधारित कार्यक्रम हो र यो कार्यक्रममा यदि तपाईँ पनि आफ्ना जीवनका वास्तविक घटनाहरू मलाई पठाउन चाहनुहुन्छ भने तपाईँको लागि सबभन्दा सजिलो उपाय हो तपाईँ फेसबुकमा जानुहोस् र सर्च बक्समा गएर केएएलवाईएन कल्याण जीएयुटीएम टाइप गर्नुहोस् त्यहाँ तपाईँ मलाई भेट्नुहुन्छ र त्यहाँ पुगेर तपाईँ अफलाइनमा मलाई म्यासेज पठाउन सक्नुहुन्छ कथाको लागि अथवा तपाईँ मलाई इमेल मार्फत पनि आफ्ना जीवनका वास्तविक घटनाहरू सुनाउन सक्नुहुन्छ जसको लागि मेरो इमेल आइडी रहेको छ deerkalyan@gmail.com र त्यसै गरी तपाईँ मलाई आफ्नो जीवनको वास्तविक घटना रेडियो स्टेशनको ठेगानामा पनि पठाउन सक्नुहुन्छ त्यो मार्फत पनि म तपाईँका जीवनका वास्तविक घटनाहरू प्राप्त गर्न सक्छु र कार्यक्रम मेरो कथामा तपाईँ आफ्ना जीवनका वास्तविक घटनाहरू किन पठाउने त यसको जवाफ म दिन्छु तपाईँलाई हाम्रा जीवनमा घटेका घटनाहरू तपाईँका जीवनमा घटेका वास्तविक घटनाहरू कसैको लागि शिक्षा बन्न सक्छ तपाईँले पाउनुभएका जीवनका अनगन्ती पीडाहरू कसैको लागि एउटा शिक्षा हुन सक्छ र तपाईँ जुन बाटोबाट गुज्रनु भयो त्यो बाटोबाट गुज्रदै गरेका अनगिन्ती तपाईँ पछाडिका यात्रीहरूका लागि एउटा सन्देश हुन सक्छ त्यसैले यदि तपाईँ आफ्नो जीवनको वास्तविक घटनाहरू छन् भने मात्र वास्तविक घटनाहरू कृपया मलाई काल्पनिक घटनाहरू नपठाउनुहोला र वास्तविक घटनाहरू छन् भने तपाईँ मलाई लेखेर पठाउन सक्नुहुन्छ र त्यसै क्रममा आज मैले कुमारजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना तपाईँलाई सुनाइरहेको छु लोड सेडिङ वा अन्य कुनै कारणले यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने मैले कुमारजीको जीवनको उहाँको वास्तविक घटनाको अघिल्लो अंश जो मैले तपाईँलाई सुनाइसकेँ त्यसलाई फेरि रिक्याप गर्न चाहन्छु कुमारजीको जन्म विक्रम सम्वत 2035 सालमा सालको फागुन 7 गते भएको थियो उहाँको परिवार पनौतीमा थियो र बसाइ सरेर उहाँ सानै हुँदा भक्तपुर आएको थियो उहाँको एकजना भाइ पनि हुनुहुन्थ्यो र उहाँ दुवैजनाले भक्तपुरको स्कूलमा पढ्नुभयो उहाँको बुबा मेकानिकल इन्जिनियर हुनुहुन्थ्यो र आमा गृहिणी हुनुहुन्थ्यो यसरी समय बित्दै जाने क्रममा विक्रम सम्वत 2051 सालमा उहाँले एसएलसी पास गरेर आइएससी पढ्न थाल्नुभयो र त्यसै क्रममा विक्रम सम्वत 2054 सालमा एकपटक उहाँ भक्तपुरबाट काठमाडौँ आउँदै गर्दा उहाँ बसेको बसमा 3 जना केटीहरूसँग उहाँको देखाभेट भयो र जसमध्ये एकजना नितु नाम गरेकी केटीसँग उहाँको परिचय भयो र त्यति बेला का गायक मोहन भूषालको एउटा एल्बमको विमोचन समारोहमा उहाँहरूको फेरि परिचय भयो र त्यसपछि दुवै जनाको परिचयले नयाँ रूप लिँदै गयो र त्यसपछि त्यो सम्बन्ध स्थापित हुँदै गयो। कुमार नितुको घर जानुभयो, नितुको घर झापा थियो र झापाबाट उहाँहरू भक्तपुरमा आएर बस्नुभएको थियो। भक्तपुरमा उहाँको खाई थाई घर थियो र त्यसै गरी नितुको दाई एकजना दाई मोरिसियसमा हुनुहुन्थ्यो र अर्को दाई सूर्य टोब्याको कम्पनीमा काम गर्नुहुन्थ्यो धनगढी साइडमा। र यसरी बिस्तारै बिस्तारै उहाँहरूको सम्बन्ध अगाडि बढ्दै जाँदा विक्रम सम्बत 2057 सालमा उहाँहरूको विवाह भयो र त्यसपछि नितुले छुट्टै बस्ने भन्नुभयो। परिवारसँग बस्न उहाँको मन रहेन तर उहाँले मैले एमएससी सकाएपछि छुट्टै बसौँला भनेर उहाँलाई आफ्नै घरमा राख्नुभयो। तर त्यो सम्बन्ध धेरै दिनसम्म रहेन। सासु बुहारीको बीच बोलचाल बन्द हुन थाल्यो र त्यसपछि विक्रम सम्बत 2058 सालको माघ 3 गते उहाँहरूबाट छोराको जन्म भयो। यसरी दिनचर्या चल्दै गयो र छोराको विवाह पश्चात नितु माइती आउनुभयो र माइती आएपछि दुई पटक मात्र आफ्नो घर आउनुभयो र बाँकी माइतीमा बसेर दबाव दिँदै जानुभयो। र त्यसपछि अब कुमारलाई गाह्रो भयो। जन्म दिएका बाबा आमासँग बस्ने कि आफ्नो श्रीमतीसँग बस्ने, उहाँ दुवै चीजलाई रोज्ने क्रममा आफ्नो श्रीमतीलाई रोज्नुभयो र त्यसपछि उहाँ आफ्नो घर छोडेर जानुभयो। बुवा आमाका सपनाहरू कति मिठा हुन्छन्। आफ्ना ससाना बच्चाहरूमा हरेक बाबु आमाले कति मिठो सपनाहरू देखेका हुन्छन्, तर त्यो सपनालाई ला तानेर उहाँले घर छोड्दा आमा र बुबा धेरै दिनसम्म रुनुभयो, खाना खानु भएन र भाइले सम्झाएपछि उहाँहरूले आफ्नो जीवनलाई फेरि अगाडि बढाउँदै जानुभयो। कुमारजी कहिलेकाहीँ घर जानुहुन्थ्यो, आमा बुबालाई हेर्नुहुन्थ्यो, तर उहाँ बस्न चाहिँ छुट्टै नितुसँग बस्नुभयो। र यसरी एउटा परिवारमा आएको दरार र यो सम्बन्धले कस्तो रूप लिन्छ, यतिखेर कुमारजी कहाँ हुनुहुन्छ, नितु कहाँ हुनुहुन्छ, यो घटनाको बाँकी अंश म तपाईँलाई सुनाउँछु यो गीतपछि। डियर कल्याण। आज सम्झन्छु म मेरा जीवनका अतीतहरू, आज सम्झन्छु म मेरा जीवनका अनगिन्ती सम्झनाहरू। जिन्दगी गोरेटो हो भनौ भने किन यति भिग्न खडाहरू आउँछन् जीवनमा, तर जीवन फुलै फूलको बगैँचा हो भनौ भने किन बगैँचाका फूलहरू कडा भएर उम्रन्छन्, किन म एक्लो उभिएको छु यतिखेर टाँसेर शरीरमा कसैको तस्विर टेकेर जिन्दगीको तातो बगरमा धमिलो आँखामा नीत बिसाउने मेरा रहरहरूमा म किन बगरै बगर हिँडिरहेको छु थाहा छैन। कहिलेकाहीँ सोच्छु म अब त पानीले पनि भिजाउँदैन होला मलाई, माटो जस्तै भएको छु, दिख्दैन कहिले पनि चिथोरे पनि कसैले, र ढुङ्गाहरूले कोपरे पनि मेरो मन दुख्दैन जस्तो लाग्छ। किन यति साह्रो मन दुखेर आउँछ डियर कल्याण, किन यति साह्रो रुन मन लाग्छ मलाई त्यो पनि थाहा छैन। कर्तव्य के हो, बाटो के हो, घोरेटो के हो, मैले जीवनमा धेरै कुरा बिर्सेकी जस्तो लाग्छ, हिजो जस्तै लाग्छ मलाई मेरो बुवाले हात समाउँदै मलाई स्कुल लगेको, मलाई ज्वरो आयो कि त्यति बेला डाक्टर नहुँदा भक्तपुरबाट गाडीमा दौडाएर काठमाडौँ ल्याउनुहुन्थ्यो, मेरो छोरालाई केही भयो भने म भन्दा बेसी रुनुहुन्थ्यो, मेरी आमाको कुरै छोरो अलिकति रुगा लाग्यो भने सधैँ आफ्नो अगालोमा बेरेर तातो र न्यानो बनाउनुहुन्थ्यो, मैले कुल्चेर हिँडे मेरो आमाको मायालाई, मैले कुल्चेर हिँडे मेरो बाबाको भावनालाई, र एक्लो र बिरा लाग्दो जिन्दगीको यात्रा बोकेर हिँडिरहेमा अब म घर छोडेर हिँडेको एउटा मान्छे भए। कहिलेकाहीँ जान्थे बुबाले माया गरे जस्तो गर्नुहुन्थ्यो, आमाले माया गरे जस्तो गर्नुहुन्थ्यो, तर सब चिज जस्ताको तस्तै थिएन, यथार्थ जस्तै थिएन। डियर कल्याण, आज सुनाउँछु म तपाईँलाई मेरो कथा। यसरी नीतिरमा बेग्लै बस्न थाल्यो, नीतिरमा एक्लै बस्दा ऊ खुसी देखिन्थे। विक्रम सम्बत 2061 सालसम्म यसरी चल्दै आए। मेरो भाइले सब चिज देखेको थियो हाम्रो आँखा अगाडि, त्यसैले ऊ आमालाई भन्थ्यो, आमा म हजुरले भनेको मान्छेलाई विवाह गर्छु, म हजुरले भनेको केटी विवाह गर्छु, आमा हजुरहरूको सेवा गर्छु, भाइ त्यही भन्थ्यो। कहिले कसैको माया र जालमा फसेन हो, सानैदेखि व्यवहारिक भए मेरो भाइ, मेरो रिजल्ट देखेर मेरो अवस्था देखेर, र विक्रमसम्म 2061 सालमा नेतुको आमा र बुबा झापा फर्कनु भए, दाई मरिससबाट फेरि बिजनेसको सिलसिलामा सिङ्गापुर जानुभयो, उहाँ स्टाब्लिस हुनुहुन्थ्यो, र त्यसै गरी उहाँको अर्को दाई पनि सबै कुरा मिलाएर क्यानाडा जानुभयो, र नितुको आमा र बुबा झापा फर्केपछि त्यो घरमा हामी बस्ने भयो, अग्लो ठूलो घर, मेरो भन्दा ठूलो घर, सबै कुरा थियो त्यहाँ, तलको भाडा तलको फ्ल्याट भाडामा दिएका थियौँ, माथि हामी बस्थ्यौं, र त्यसपछि नितुले भनी अब म एउटा सानो तिनो बिजनेस गर्छु, पैसा थिएन उसले बिजनेस गर्छु भने जसो तसो पैसा जुटाए डियर कल्याण, 5-10 लाख रुपियाँको कुरा थियो। नेतुले बुटिक खोले कपन्डोलमा। ऊ व्यस्त हुन थाले, छोरा ठुलो हुँदै गयो, छोरा धेरै ठुलो हुँदै गयो। ऊ स्कुल जान्थ्यो। मैले एमएससी सँगसँगै पीएचडी गर्ने मनसायले बाहिर कोसिस गरिरहेको थिएँ, तर नेतुको कारण र छोराको कारणले मैले बाहिर जान सकिरहेको थिएन। डियर कल्याण, समय गुज्रदै गयो। आमा बिरामी हुनुहुन्थ्यो, बिरामी परिरहनुहुन्थ्यो। कहिलेकाहीँ कलेज जान्छु भनेर घरबाट म आमालाई हेर्न जान्थे। भाइले आमाको सेवा गरिरहेको हुन्थ्यो, डराबाहिलो लाग्थ्यो। विक्रमसम्म 2063 सालमा नितुले एउटा गाडी किने मेरो लागि। म गाडी चलाएर हेर्थे, बाहिर हेर्दा मेरो सान अर्कै थियो डियर कल्याण, तर भित्र पीडा अर्कै हुन्थ्यो। नितुको सबै बानी राम्रो थियो, तर आफूलाई सहन अरूको आफूभन्दा ठूलो मान्छेले भनेको कुरा उसले सहन सक्दैनथे र मुखमुखै लाग्थे। घरमा पनि आफ्नै आमाको कुरालाई उसिदेन अस्वीकार गरिदिन्थे। बुबा दाई कसैलाई मान्दैनथे, तर मोरिससबाट सिङ्गापुर पुगेको दाईको कुरा मात्र सुन्थ्यो। मलाई अप्ठ्यारो पर्यो भने सिङ्गापुर फोन गर्थे र दाईले भनेपछि उसले स्वीकार्थे। छोरा ठुलो हुँदै गए र विक्रमसम्म 2064 सालसम्म आइपुग्दा सबै कुरा यथावत थियो। विक्रमसम्म 2064 सालको असारको 15 गते अचानक मेरो बुबालाई रोगले च्याप्यो डियर कल्याण, र उहाँलाई हतार हतार हामीले काठमाडौँ ल्यायौँ र काठमाडौँको मोडल हस्पिटलमा राख्यौँ। त्यहाँ बुबाको साथीहरूको लगानी थियो, त्यसैले त्यहाँ ल्याएको हामीले। म पनि आए र त्यही दिन बुबा बित्नुभयो। मर्ने बेला उहाँले मेरो आँखामा हेर्नुभयो र भन्नुभयो, छोरा आमाको राम्रो हेरचाह गर्नु, आमाको मनमा अझै पनि चोट छ, त्यो चोटलाई मेटाउने कोसिस गर्नु। म बुबाको हात समाएर रोए डियर कल्याण। भाइ धेरै रोएन, उसले कर्तव्य पूरा गरेको थियो, उसले बुबालाई सेवा गरेको थियो, त्यसैले ऊ सन्तुष्ट थियो, रोएन। तर मैले मेरो बुबालाई गुमाएँ डियर कल्याण। त्यति बेला म यति धेरै रोएँ, धेरै मान्छेले भने परेको बेला बाबुलाई ला तानेर हिँड्यो, अहिले त्यही बाबु मरेको बेला रोएको नाटक गर्छ। समाज परिस्थितिले मलाई हेप्दै गयो डियर कल्याण, तर बुबाको याद मलाई असाध्यै आयो। जसो तसो सब्जी सहँदै गए र त्यसपछि आमालाई घर हुँदै गए र आज सम्झन्छु म डियर कल्याण ती दिनहरू। आमा बिरामी हुँदै जानुभयो, झन् पछि झन्। त्यसरी हामीले वर्ष दिन जसो तसो काट्यो। नितु आमालाई भेट्न जाँदैन थिए। मैले अनुरोध गर्थे जे जस्तो भए पनि बुढी आमा हुनुहुन्छ, उसले भन्थे मलाई उहाँले पिट्नु भएको छ, म जाँदिन। कैयौं दिन झगडा पर्थ्यो उसको र मेरो। एक दिनको कुरा हो डियर कल्याण, विक्रमसम्म 2066 सालको कुरा हो। त्यति बेला भाइको विवाह हुने भए आमाले हेरेको केटी, बेसी नर्सिङ भर्खर पढ्दै गरेकी केटी, घर काभ्रे थियो उसको, मेरो मामा घरतिरबाट खोजेर ल्याइदिएको केटी। आमाको अनुहार हेर, भाइ दङ्ग थियो। उनीहरू दिनदिनै डेटिङ जान्थे। त्यति बेला मैले विवाहको अवसर आएको छ हिँड भन्दा नितिले मलाई जवाफ दिए, प्रश्न उठाए। त्यति बेला हाम्रो तत मामाको झगडा भयो। मैले भने जे जस्तो भए पनि मलाई जन्म दिने बुबा आमा हुन्, तिमी जानुपर्छ। त्यो पल उसले भने तिमीलाई जन्म दिएका हुन् मलाई होइन, तिमी जाऊ, मैले त्यो घर छोडेर निस्कन्छु भने र निस्कि भाइको विवाह भरि छोरा पनि आएन त्यहाँ र विवाहको दिन गाडी लगेर छोरालाई लिन गए छोरालाई लिएर आए समाजका अगाडि नितु बिरामी भएर आउन नसकेको कुरा भने तर यथार्थ बेग्लै थियो उसको बुटिक राम्रोसँग चल्न सकेन उसँग बिजनेस डिल राम्रो थिएन घमण्डीपन थियो बेसी सायद त्यसैले होला टेर कल्याण आज सम्झन्छु ती कुराहरू बिस्तारै बिस्तारै उसको र मेरो बीचको सम्बन्धले नाता तोड्दै गए र त्यसपछि भाइको विवाह भएपछि बुहारी घरमा भित्री हरेक दिन जाँदा त्यही बुहारीले पकाएको चिया खान्थे आमालाई हेर्थे कलेज जान्थे आमाले धेरै उसबाट आश गर्नुभएको थिएन र आमालाई माया चाहिएको थियो उसले असाध्य माया गर्थे मेरी भाइ बुहारीले टेर कल्याण र त्यसपछि आमाले एक दिन मलाई भन्नुभयो तिमीहरू अब ठूला भइसक्यो त्यसैले आफ्नो अंश भण्डा गरेर बस त्यति बेला भक्तपुरमा अलिकति जग्गा थियो बुबाले किनेको त्यो जग्गा आधा आधा गर्यौं हामीले असमानता कतै भएर ढेर कल्याण मैले भन्थे आमा हजुरले केही राख्ने हो कि मलाई चाहिँदैन छोरा आमाले यही भन्नुभयो मलाई यही छोरा बुहारीको माया छ त्यति भए पुग्छ तर मैले नमानेर आमालाई एक रोपनी जोबा जग्गा भक्तपुरको छुट्याइदिए र हामीले अंश भण्डा गर्यौं टेर कल्याण यसरी जिन्दगीमा बुबा आमालाई वास्ता नगर्दा पनि मेरा बुबा आमाले कहिल्यै पनि छुट्याउनु भएन तर त्यो पल मेरो नितुसँगको सम्बन्धले बिग्रिएको त्यो फाटो टुट्दै गयो र विक्रम सम्बत 2067 सालमा आउँदा हामी बीच यति नराम्रो सम्बन्ध स्थापित हुँदै गयो कि भक्तपुरको मेरो नाममा परेको जग्गामा मैले चार कोठाको घर बनाए र म एउटा अभागी छोरा हुँ र म विक्रम सम्बत 2067 सालमा म त्यही आफूले बनाएको घरमा बस्न थाले म सुनाउँदै जान्छु टेर कल्याण मेरो कथा म सुनाउँछु आज तपाईँलाई मेरो कथा बस मेरो आफ्नो कथा
मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हसायो कहिले रुवायो कहिले हसायो कहिले रुवायो आफ्नै सँग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो
ढेर कल्याण यो मेरो नितान्त व्यक्तिगत कथा हो मेरो नितान्त व्यक्तिगत कथा हो तर कथाले कहिले कहीँ यति नराम्रो मोड लिँदो रहेछ म सुनाउँछु आज तपाईँलाई मेरो कथा नितुकेर मेरो सम्बन्ध बिग्रिनुको कारण सायद म उसको घरमा बस्नु थियो कि जस्तो लाग्छ नितुसम्मको सम्बन्ध बिग्रिनुको कारण सायद मैले उसलाई चाहिने भन्दा बढी माया गरे कि जस्तो लाग्छ अझ सम्झन्छु म टेर कल्याण दुःखमा सुखमा निरन्तर साथ दिने मान्छे मलाई राम्रोसँग याद छ जति बेला म मेरो घर बनाउँदै थिएँ आमा आएर घर हेरिदिनु भएको थियो। इँटा बोक्नेहरूले इँटा बोकिरहेका थिए, लोग्ने स्वास्नी थिए तिनीहरू। स्वास्नी चाहिँले बिहानै छेउमा इँटै इँटा थुपारेर एउटा गुफा जस्तो बनाएकी थिए, त्यही खाना बनाउँथे र दुवैले खाना खान्थे। यति मिठोसँग बाँडी चुडी प्रेमपूर्वक खान्थे। मैले झ्यालमा बसेर हेर्थे, तलको कोठाको एउटा झ्यालमा बसेर हेर्थे। तिनीहरूको त्यो प्रेम देखेर मलाई ईर्ष्या लाग्थ्यो। प्रेमसँग पैसाको सम्बन्ध हुँदो रहेनछ तिनीहरूका लागि। प्रेम त नितान्त मनको अन्तर मनको कुनाबाट आउनु पर्दो रहेछ। ती दुवैको प्रेम देख्दा म तिनीहरूलाई भन्दा गरीब महसुस गर्थे आफूलाई। कामको लोड त्यत्तिकै थियो, कलेज र स्कूल पढाउने बाहेक मैले केही गर्न सकेन। बुबा आमाको सपना दुहाए। पीएचडी गर्न सक्ने क्षमताको व्यक्तिमा आफ्नो पढाइलाई निरन्तर अगाडि बढाउँदै जान सक्ने क्षमताको मान्छेमा सारा जिन्दगी भताभुङ्ग हुँदै गए र हामी विक्रमसम्म 2068 सालमा आएर छुट्टियौं। सासू ससुरा पनि छोरीतिर लागे, दाईहरू पनि बहिनीतिर लागे। छोरालाई 18 वर्षसम्म उसले र त्यसपछि मैले राख्ने शर्तमा छोरा पनि उतै गए। तर कहिलेकाहीँ भेट्न पाउने शर्तमा आज म एक्लो छु तिनीहरूका लागि। कहिलेकाहीँ सम्झन्छु म जिन्दगीका चोटहरू, जिन्दगीका घाउहरू सम्झन्छु म कहिलेकाहीँ। एक दिनको कुरा हो, मेरो भाइ आयो र त्यसपछि भाइले भन्यो, हजुरलाई आमाले बोलाउनु भएको छ। म मेरो घरबाट आमासँग गए। आमा रुनु भए, बुबाको फोटो हेरेर रुनु भयो आमा र भन्नुभयो, छोरा तिमीले दुःख पाए। मैले आमालाई भने, आमा यो हजुरको कारणले दुःख पाएको होइन, मैले मेरो कारणले दुःख पाएको। मैले धेरै सहे आमा, नितुको माया र स्नेह होला भनेर सहे। तर पछि मलाई मेरै साथीहरूले भन्न थाले, पढे लेखेको मान्छे छस्, यति धेरै सानो अन्याय हुन्छ। धेरकल्याण एक पटकको कुरा हो, छोराको जन्मदिनको दिन मैले साथीहरूलाई बोलाएको थिएँ। त्यो दिन सानो कुराले नितुले सबैको अगाडि मलाई गाली गरे। घरमा गाली गर्दा सहन्थे, तर साथीहरूको अगाडि गाली गर्दा मेरो अपमान भए जस्तो लाग्यो। त्यो दिनदेखि टुटेको मेरो मनलाई नितुले कहिल्यै पनि सम्झाइन। मबाट गल्ती भयो कहिल्यै भनिन। म पनि त तपाईँलाई माया गर्छु, म तपाईँको श्रीमती हुँ कहिल्यै भनिन। उसले त मेरो चाहिँ कारणले सब चिज भइरहेको छ भने ढेर कल्याण दुःख लाग्छ। कमजोरी मेरा पनि थिए होला, म कुनै ठूलो मान्छे त होइन, कमजोरी मेरा पनि छन्। तर मेरो भन्दा धेरै ठूलो कमजोरी भएकोले र एक दिन जहाँ मन लाग्छ त्यही जाऊ भनेर नितुले भने, मैले भने म कहाँ जाने भन्दा, यो मेरो घर हो, तिमी जहाँ मन लाग्छ त्यही जाऊ भनेर निस्केको दिनदेखि मेरो मनमा चोट लाग्यो। 8-10 लाखको बिजनेस गुमाए नितुले, मैले कमाएको पैसाको त्यसको कुनै मूल्य भएन र अन्त्यमा हामी छुट्टियौं। र छुट्टिँदा उसले जुन रूपमा मसँग सम्पत्तिको दावी गरी, त्यो पनि मैले गुमाएँ ढेर कल्याण। माइतीबाट ल्याएको सम्पत्तिको हिसाब किताब भएन, मेरो सम्पत्तिमाथि आँखा लाग्यो र म भाइभन्दा गरिब भए। आज भाइ बुहारीसँग बसेको छु म ढेर कल्याण, कलेज पढाउन जान्छु। कलेजमा अनगिन्ती साथीहरू आउँछन्, कतिले मेरो कुरा थाहा पाउँछन्, कतिले पाउँदैनन्। कतिलाई विवाह गरेको छु भन्छु, कतिलाई विवाह गरेको छैन भन्छु, र कतिले विवाह गर्ने हो भन्दा ढेर कल्याण म भन्छु, मेरी आमालाई भेट। जिन्दगी त मैले कटाउने हो, तर म यस्तो दायराबाट गुज्रे ढेर कल्याण। मैले आमाको मन दुखाए, मेरो दुःखको कारण बुबाको मृत्यु भयो। मबाट धेरै ठूलो आशा थियो मेरो बुबासँग, अगाध माया थियो, म असाध्य माया गर्थे मेरो बुबालाई। तर त्यही बुबालाई छोडेर गएको दिन बुबा यति साह्रो रुनुभयो, बुबाको मन दुखाए मैले ढेर कल्याण। त्यसैले यही कार्यक्रम मार्फत मैले प्रायश्चित गर्न चाहन्छु, मेरी आमा, मेरा बुबा, मैले तपाईँहरूको मन दुखाए, बुबा त हुनुहुन्न यतिखेर, तर पनि क्षमा प्रार्थी छु म, मेरी आमाको मन दुखाए तर पनि तपाईँले सहनुभयो। आमा भनेको तीर्थ हो, आमा भनेको मन्दिर हो, आमालाई पुजेपछि तीर्थ जानु पर्दैन, मन्दिर कुद्नु पर्दैन। यो कुरा थाहा पाउँदा पाउँदै पनि म चुके, जिन्दगीमा नराम्रोसँग चुके। त्यसैले यो कार्यक्रम सुनिरहनुभएका तपाईँहरू सबैलाई यही भन्न चाहन्छु, तपाईँहरू नचुक्नुहोला, आमा नै तीर्थ हो, आमा नै मन्दिर हो। मैले जस्तै तपाईँले प्रायश्चित गर्न नपरोस्, आमाको मायालाई कुल्चेर नहिँड्नुहोला, किनकि यो दुनियाँमा सब चिज किन्न सकिन्छ। तपाईँ पैसा कमाउनुहोस्, सब चिज किन्न सक्नुहुन्छ, श्रीमती श्रीमान सब चिज, तर यो दुनियाँमा किन्न नसकिने एक चिज छ, त्यो हो आमा, बस आमा।
कहाँ छ माया,
था आमा को सपना।